नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल मंगिर 3 गते सोमबार, मार्ग कृष्ण तृतीया, तदनुसार 18 नोभेम्बर सन् 2024, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले स्थानीय तह उपनिर्वाचनको मनोनयन दर्ता र पूर्व सभामुख दमननाथ ढुंगानाको निधन भएको प्रसंगलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन्। पहिलो खबर गोर्खापत्रको अग्रपृष्ठबाट लिँदैछौ। स्थानीय तह उपनिर्वाचन, 44 पदमा 410 जनाको उम्मेद्वारी, शीर्षकमा गोर्खापत्रले समाचार प्रकाशित गरेको छ। स्थानीय तह उपनिर्वाचन 2081 44 पदका लागि कुल 410 जनाले उम्मेद्वारी दिएका छन्। उम्मेद्वारी दिनेमा 342 पुरूष, 66 महिला र 2 अन्य छन्। निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अरियालले आइतबारका लागि निर्धारित मनोनयन दर्ता अवधिभरि 44 पदका लागि 289 जना राजनैतिक दलबाट र 121 स्वतन्त्र उम्मेद्वारी परेको जानकारी दिनुभयो। पालिकाको अध्यक्ष 2, उपाध्यक्ष 4, प्रमुख र उपप्रमुख 1, वडा अध्यक्ष 34 र जीसस प्रमुख 2 गरी 44 पदका लागि मंगिर 16 गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भएको हो। निर्वाचन अधिकृतको कार्यालयले आइतबार नै उम्मेद्वारको सूची प्रकाशन गरेको छ। नेपाली कांग्रेसले निर्वाचन हुन लागेको 44 पद सबैमा उम्मेद्वारी दिएको छ। नेकपा एमाले 40 स्थानमा उम्मेद्वारी दिएको छ। एमाले जीसस प्रमुखको 2 र वडा अध्यक्षको 2 पदका लागि उम्मेद्वारी दिएन। रूकुम पूर्व र रूकुम पश्चिममा 1-1 वडा अध्यक्षका लागि एमाले उम्मेद्वारी दिएन। नेकपा एस र नेकपा माओवादी केन्द्रले तालमेल गरी उम्मेद्वारी दिएका छन्। संघीय राजधानी काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नम्बर 16 वडा अध्यक्ष र किर्तिपुर नगरपालिकाको प्रमुख पदमा समेत उपनिर्वाचन हुन लागेकाले यी दुवै स्थान महत्वपूर्ण मानिएको छ। दुवै स्थानमा यसअघि नेपाली कांग्रेसका उम्मेद्वार निर्वाचित भएका थिए। 44 पदमा 410 जनाको उम्मेद्वारी, गोर्खापत्रबाट यो खबर लिएका हौं। आजको अन्नपूर्ण पोस्ट दैनिकले उपनिर्वाचन दलको परीक्षा शीर्षकमा प्रमुख खबर प्रकाशित गरेको छ। अन्नपूर्णको अग्रपृष्ठबाट हामी अनन्त यात्रामा लोकतान्त्रिक आन्दोलनका अभियन्ता शीर्षकको समाचार लिँदैछौ। सरकार सत्तापक्षको, संसद प्रतिपक्षको भन्दै संसदीय अभ्यासलाई मर्यादित एवं गरिमामय बनाउनुभएका सभामुख पदका मानक दमननाथ ढुंगानाको आइतबार निधन भएको छ। 83 वर्षीय ढुंगानाको उपचारका लागि लैजाने क्रममा निधन भएको हो। अचानक असहज महसुस गरेका ढुंगानाको फ्रन्टलाइन अस्पतालमा पुर्याउँदा निधन भइसकेको थियो। दशैं अघि भारतमा उपचार गरेर फर्किनुभएका ढुंगाना घरमै आराम गरिरहनु भएको थियो। कलेजोको समस्या झेलिरहनु भएको थियो। ढुंगानाको शवलाई त्रिवी शिक्षण अस्पताल महाराजगंज राखिएको छ। शान्ति र लोकतन्त्रका पक्षपाती ढुंगानाको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। त्यसअघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नक्साल स्थित सानो गौचरणमा राखिनेछ। बेलायतमा रहेका कान्छा छोरा आएपछि आज अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। ढुंगानाको काठमाडौँ 932 पुतल स्थित निवासमा पुगी शोकाकुल परिवारजनलाई प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, संविधानभित्र आदेशम अधिकारी लगायतले सान्त्वना दिनुभयो। ढुंगानाकी पत्नी भुवन, 2 छोरा र 1 छोरी नीतिका छन्। लोकतान्त्रिक राजनीतिका अथक अभियन्ता ढुंगानाको संविधान निर्माण, लोकतन्त्र र शान्ति स्थापनामा महत्वपूर्ण भूमिका छ। 2017 सालमा तत्कालीन राजा महेन्द्रले कु गरेपछि विद्यार्थीहरू आन्दोलनमा लागेका थिए। बीपी कोइराला, कृष्ण प्रसाद भट्टराई र मनमोहन अधिकारीमाथि लगाइएका मुद्दामा ढुंगानाले बहस पैरवी गर्नुभएको थियो। 30 वर्षको उमेरमा नेपाल बार एसोसिएशनको महासचिव हुनुभएका ढुंगाना झण्डै 2 दशक वकालत पेशामा संलग्न हुनुभयो। 2028 सालमा नेपाल बार एसोसिएशनको महासचिव हुनुभएको थियो। पञ्चायतकालमा विद्यार्थी संगठनमा आबद्ध भएर राजनीतिक यात्रा गर्नुभएका ढुंगानाले 2046 सालको जनआन्दोलनको बेला कांग्रेसका प्रवक्ता हुनुहुन्थ्यो। 2047 साल कार्तिक 23 गते जारी भएको संविधानको मस्यौदा गर्न गठित आयोगमा रहेर ढुंगानाले योगदान गर्नुभएको थियो। 2048 सालमा काठमाडौँ क्षेत्र नम्बर 2 उहाँ निर्वाचित भएर सभामुख हुनुभएको थियो। अनन्त यात्रामा लोकतान्त्रिक आन्दोलनका अभियन्ता यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौं। ढुंगानाको निधनकै प्रसंगलाई कान्तिपुरले पनि पहिलो खबर बनाएको छ। जसले सत्तापक्षको दमनलाई ठाउँ दिएनन्, संसद प्रतिपक्षको भन्ने मान्यता स्थापित गराए शीर्षकमा पहिलो खबर कान्तिपुरको अग्रपृष्ठमा छ। कान्तिपुरबाट अग्रपृष्ठबाटै रूस पुगेका 34 विद्यार्थी कानूनी फन्दामा शीर्षकको खबर लिँदैछौ। शैक्षिक परामर्शदाता कम्पनीहरूले विद्यार्थीको आवरणमा श्रम गर्न पठाएका 34 नेपाली रूसको कानूनी फन्दामा परेका छन्। विश्वविद्यालयमा नियमित अध्ययन नगरेको र स्थानीय श्रम प्रशासनबाट इजाजत नलिई काम गरेको पुष्टि भएपछि रूसको स्थानीय अदालतले 34 नेपालीलाई स्वदेश फिर्ता पठाउन आदेश दिएको छ। गैरावासीय नेपाली संघ रूसका अनुसार रूसी अध्यागमनका अधिकारीहरूले उनीहरूलाई मस्को कुजमिन्की स्थित जुवा खेलाउने वान एक्सवेटको कल सेन्टरबाट गत कार्तिक 14 पक्राउ गरेका थिए। विद्यार्थीको हैसियतमा काम गरेको निष्कर्ष निकाल्दै प्रहरीले उनीहरू विरूद्ध स्थानीय अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले समेत त्यसलाई गैर कानूनी ठहर गर्दै रूसबाट डिपोर्ट गर्ने फैसला सुनाएको हो। उनीहरूलाई डिपोर्ट नभएसम्मका लागि मस्कोबाट 60 किलोमिटर टाढा शाखा रवाहा स्थित डिपोर्टेशन सेन्टरमा राखिएको छ। मस्को स्थित नेपाली दूतावासले विद्यार्थी पक्राउ गरेको पुष्टि गरेको छ। रूसमा विद्यार्थीले विश्वविद्यालयको कक्षा अनिवार्य लिनुपर्छ, तर यहाँ अधिकांश विद्यार्थी कक्षा नलिई काम गरिरहेको देखिन्छ। त्यही कारण उनीहरू कानूनी फन्दामा पर्दै आएका छन्। रूसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले भन्नुभयो, यसपल्ट भने एकै पटक एकै ठाउँबाट 34 विद्यार्थी पक्राउ परेका छन्। रूस पुगेका 34 विद्यार्थी कानूनी फन्दामा। यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। आजको राजधानी दैनिकले पनि अलविदा पूर्व सभामुख ढुंगाना शीर्षकको खबरलाई पहिलो खबर बनाएको छ। राजधानीबाट रवि र छवि विरूद्ध काठमाण्डुमा पनि पक्राउ पुर्जी जारी शीर्षकको खबर अग्रपृष्ठबाटै लिँदैछौ। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र छविलाल जोशी विरूद्ध काठमाण्डुमा पनि पक्राउ पुर्जी जारी भएको छ। काठमाण्डुको कालीमाटी स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा उनीहरू विरूद्ध पक्राउ पुर्जी जारी भएको हो। काठमाण्डु जिल्ला अदालतका न्यायाधीश शिशिर राज ढकालले आइतबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिनुभएको हो। स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न आरोपमा थप 24 जना विरूद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन्। रवि र छवि विरूद्ध काठमाण्डुमा पनि पक्राउ पुर्जी। राजधानी दैनिकबाट यो खबर लिएका हौं। नागरिक दैनिकले रविमाथि हुण्डीमा पनि अनुसन्धान हुने शीर्षकको खबर प्रकाशित गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धानमा नयाँ विषयले प्रवेश पाएको छ। नेपाल बसेर अमेरिकामा गैर कानूनी रूपमा रकम पठाएको विषयमा पनि उहाँमाथि अनुसन्धान हुने भएको हो। प्रहरी उच्च स्रोतका अनुसार लामिछानेको बैंक खातामा जम्मा भएको रकमको परिणाम ठूलो भएको तर त्यो रकम निकालेर खर्च भएको ठाउँ नदेखिएपछि त्यसबारे अनुसन्धान गर्न लागिएको हो। उहाँको बैंक खाता जाँच गर्दा ठूलो रकम जम्मा भएको देखिन्छ तर खर्च भएको स्थान देखिँदैन। त्यसकारण त्यो रकम के शीर्षकमा खर्च भएको हो भनेर अनुसन्धान आवश्यक देखिन्छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भन्नुभयो। लामिछानेले आफ्नो खातामा जम्मा भएको रकम गैर कानूनी रूपमा अमेरिका पठाएको हुन सक्ने प्रहरीको अनुमान छ। पारिवारिक समस्या सुल्झाउन उहाँले अमेरिका पैसा पठाएको आशंका गरिएको छ। रासोपाका तत्कालीन महासचिव मुकेश ढकालले सार्वजनिक रूपमै लामिछानेले हुण्डी कारोबार गरेको हुन सक्ने अभिव्यक्ति दिनुभएको थियो। ढकालले अमेरिकामा रहेका मोहन थापा नाम गरेका व्यक्तिले लामिछानेले हुण्डी मार्फत पठाउने रकम परिचालन गरेको बताउनु भएको थियो। प्रहरीले यो अभिव्यक्तिलाई पनि आधार मानेर अनुसन्धान अघि बढ़ाएको हो। रविमाथि हुण्डीमा पनि अनुसन्धान हुने नागरिक दैनिकबाट यो खबर लिएका हौं। नागरिकबाटै 94,000 ऋणी कालो सूचीमा शीर्षकको खबर लिँदैछौ। पहिलो पृष्ठबाट मुलुकमा व्यावसायिक वातावरण बिग्रिँदा उद्योगी व्यवसायी धमाधम कालो सूचीमा पर्न थालेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा 94,000 ऋणी कालो सूचीमा परेका छन्। राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले आइतबार सार्वजनिक गरेको रणनीतिक विश्लेषण प्रतिवेदन 2024 अनुसार आर्थिक वर्ष 2080-81 कालो सूचीमा सूचीकृत भएका ऋणीहरू 94,477 छन्। पछिल्लो 5 वर्षको अवधिमा कालो सूचीमा पर्ने ऋणीको संख्या 37 गुणाले वृद्धि भएको छ। आर्थिक वर्ष 2075-76 2,537 जना कालो सूचीमा परेकामा 2080-81 आइपुग्दा यो संख्या आकाशिएको छ। कर्जा सूचना केन्द्रका अनुसार चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्म कालो सूचीमा पर्नेको संख्या 1,06,400 पुगेको छ। 94,000 ऋणी कालो सूचीमा, यो खबर नागरिक दैनिकमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा 16 लाख किशोरीलाई निशुल्क एचपीभी खोप लगाइदै शीर्षकको खबर अग्रपृष्ठमा पहिलो खबर छ। विश्वव्यापी रूपमा पाठेघर र स्तन क्यान्सरका बिरामीको संख्या बढ़दै गएको अवस्थामा नेपाल सरकारले विश्व क्यान्सर दिवसको अवसर पारेर आगामी 22 माघदेखि फागुन 6 गतेसम्म पाठेघरको मुख क्यान्सर विरूद्ध खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै खोप सञ्चालन गर्ने मिति तोक्ने निर्णय गर्नुभएको हो। यो निर्णय सँगै 10-14 वर्ष उमेर समूहका 16,88,768 जना किशोरीले निशुल्क खोप पाउनेछन्। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रित हुने बताउनुभयो। 16 लाख किशोरीलाई निशुल्क एचपीभी खोप लगाइँदै नेपाल समाचार पत्रमा यो खबर प्रकाशित छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा स्वागत छ। बाँकी प्रसंग। नयाँ पत्रिका दैनिकमा एमाले प्रदेश सांसद ज्ञान बहादुर तामाङ पनि मुछिए सहकारी अपचलनमा 11,000 बचतकर्ताको 2 अर्ब जोखिममा शीर्षकमा पहिलो खबर प्रकाशित छ। एमाले बागमती प्रदेश सांसद ज्ञान बहादुर तामाङ पनि सहकारीको रकम अपचलनमा मुछिनु भएको छ। काठमाडौँको सामाखुसी स्थित नेशनल नमोबुद्ध सहकारीका तत्कालीन अध्यक्ष तामाङ सहितका पदाधिकारीका कारण 11,000 बचतकर्ताको करिब 2 अर्ब जोखिममा परेको छ। बिचल्लीमा परेका बचतकर्ताका छुट्टा छुट्टै समूहले प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिए पनि कुनै सुनवाई भएको छैन। सहकारीको अध्यक्ष हुँदा महँगो ब्याजको प्रलोभन देखाएर बचतकर्ताबाट कुस्त रकम उठाएका तामाङले नुवाकोटको लिखु गाउँपालिका 9 थानसिंहमा 44 रोपनी जग्गा खरिद गर्नुभएको थियो। के भन्छन् पूर्व अध्यक्ष तामाङ र वर्तमान अध्यक्ष लामा? उपशीर्षकमा खबर छ। सहकारीमा ज्ञान बहादुर तामाङ अध्यक्ष र राजकुमार लामा सचिव हुँदा महँगो ब्याजको प्रलोभन देखाएर सर्वसाधारणबाट बचत संकलन गरे, त्यो पैसा विभिन्न ठाउँमा जग्गामा समेत लगानी गरे, जग्गा धितो राखेर बैंकबाट ऋण झिके, त्यसको पनि मनपरी परिचालन गरे। तामाङ सांसद बनेपछि साधारण सभा गरेर अध्यक्ष छाडे र लामा अध्यक्ष बने। सहकारीका पूर्व अध्यक्ष तामाङ र अहिलेका अध्यक्ष लामा सहितका पदाधिकारी मिलेर आफूहरूको रकम अपचलन गरिएको बचतकर्ताहरूको भनाइ छ। तर तामाङले भने आफूले जिम्मेवारी छाडेपछि भएको अपचलन र बचत फिर्ताको विषयमा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्नुभयो। मैले अध्यक्ष छोडेपछि के भयो मलाई सबै जानकारी हुने भएन, उहाँले भन्नुभयो यसमा मेरो कुनै संलग्नता छैन, सहकारीमा अपचलन भयो जस्तो मलाई लाग्दैन। पूर्व अध्यक्षको हैसियतले समस्या समाधानका लागि सहजीकरण गर्न भने आफू तयार रहेको उहाँले बताउनुभयो। अहिलेका अध्यक्ष लामाले केही खराब कर्जाका कारण सहकारी समस्यामा परेको बताउनुभयो। हाम्रो नियत खराब छैन, अपचलन गरेका छैनौं, केही खराब कर्जाका कारण समस्या भएको हो, हामी सदस्यहरूको बचत फिर्ता गर्छौं, उहाँले भन्नुभयो। एमाले प्रदेश सांसद ज्ञान बहादुर तामाङ पनि सहकारी अपचलनमा मुछिएको यो प्रसंग नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आफ्नालाई उपकुलपति बनाउन कृषि विश्वविद्यालयमा ऐन मिचेर नियम बनाइयो शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। कृषि तथा वन विश्वविद्यालयमा ऐन मिचेर उपकुलपति नियुक्त गर्न लागिएको छ। ऐन विपरीत नियम बनाएर उपकुलपति नियुक्त गर्न खोजिएको हो। एमाले निकट रहनुभएकी हालकी रजिस्ट्रार प्राध्यापक डाक्टर शारदा थपलियालाई उपकुलपति बनाउने योजना अनुसार ऐन मिचेर एकलौटी गर्न खोजिएको आरोप छ। उपकुलपति नियुक्तिका लागि ऐन मिचेर दरखास्त आह्वान गरिएको छ। छनौट कमिटी उपकुलपति अर्थात प्रधानमन्त्रीले गठन गर्ने चलन छ। ऐन मिचेर छनौट समिति बनाइएको छ। यही समितिले ऐन बाँझिने गरी कार्यविधि बनाएको छ। विश्वविद्यालय बाहिरबाट अन्यले प्रतिस्पर्धा गर्न रोक लगाउन कार्यविधि बनाइएको हो। थपलियाको नियुक्तिमा सहज बनाउन सरकारी प्राध्यापकले मात्रै दरखास्त दिन पाउने नियम राखिएको छ। आफ्नालाई उपकुलपति बनाउन कृषि विद्यालयमा विश्वविद्यालयमा अनियमितता र नियम बनाइयो शीर्षकको यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौं। काठमाडौँ महानगरमा सेवाग्राहीलाई सित्तैमा चिया कफी र पानी शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौ। आइतबार काठमाडौँ महानगरपालिका पुग्दा शान्त थियो, अघि पछि झैं चहल पहल थिएन, कर्मचारी र सेवाग्राही बीचको किचलो पनि देखिएन। बरू सेवाग्राहीहरू सहज रूपमा सेवा पाएर खुशी देखिन्थे। सेवाग्राहीका लागि व्यवस्था गरिएका तीनवटा फ्रन्ट डेस्कमा कामको प्रकृति अनुसार सोधपूछ भइरहेको थियो। कोही दर्ता त कोही भेटघाटका लागि टोकन लिएर आगन्तुक कक्षमा बसिरहेका थिए। आगन्तुक कक्ष नजिकै चिया कफी र पानीको व्यवस्था समेत गरिएको थियो। यी सबै देख्दा लाग्छ महानगर कुनै सरकारी कार्यालय नभएर पाहुना सत्कारका लागि बनाइएको अतिथि गृह जस्तो झझलको भइरहेको थियो। यति मात्र होइन, महानगरले व्यवस्था गरेको एकल सेवा केन्द्रले सेवाग्राहीको दर्ता सोधपूछ चलानी तथा भेटघाट सेवाहरूलाई सहज बनाउन केही कर्मचारी र विज्ञ नै खटाएको छ। यसले साक्षर र निरक्षर दुवैलाई सेवाका लागि सहज बनाइदिएको सेवाग्राहीको भनाइ छ। पूर्व तयारी र आवश्यक कागजात व्यवस्थापनको समेत तयारीबारे सम्पूर्ण जानकारीका लागि विज्ञहरू खटिएर काम कार्यवाही निकै सहज भइरहेको थियो। सेवाग्राही श्याम सुन्दर श्रेष्ठले घर निर्माण सम्पन्नका लागि महानगर पुग्दा अनौठो अनुभव गर्नुभयो। विगत झै उहाँलाई झन्झट खेप्नु परेन। महानगर अगाडि व्यवस्था गरिएको डेस्कबाटै काम भएको उहाँले सुनाउनुभयो। मैले फाइल महानगरको फ्रन्ट डेस्कमै दर्ता गराए, श्रेष्ठले भन्नुभयो। दर्ता गराएपछि केही बेर कफी पिएर बसेको थिए, त्यति बेला नै कागजात नमिलेको थाहा पाए। कागजात मिलाएर आउनेछु। विगत झै फाइल बोकेर कोठा कोठा चार्नु नपरेको उहाँले बताउनुभयो। काठमाडौँ महानगरमा सेवाग्राहीलाई सित्तैमा चिया कफी र पानी शीर्षकको यो खबर नागरिक दैनिकमा प्रकाशित छ। नारायणगढ़ बुटोल सड़क विस्तारमा छ वर्षमा तीन पटक म्याद थप, ठेक्का तोड्ने चेतावनी दिँदै पछि हट्दै आयोजना शीर्षकको खबर प्रकाशित छ। नारायणगढ़ बुटवल सड़क खण्डको नामै सुन्दा पनि हिजो आज यो खण्ड भएर यात्रा गर्ने यात्रु चालक दिक्क मान्न थालेका छन्। ट्राफिक जाम नझेली र धुलोको शास्ति नखेपी यात्रु गन्तव्यमा पुग्न सक्दैनन्। समस्या अहिलेको होइन, यो खण्ड भएर यात्रा गर्ने यात्रुले छ वर्षदेखि दिनहुँ यस्तै कष्ट भोगिरहेका छन्। सड़क विस्तारका लागि तेस्रो पटक म्याद थप भइसक्यो, तर निर्माण प्रगति 53% कट्न सकेको छैन। वर्खापछि पनि सड़क विस्तारको गति बढ़न सकेको छैन। निर्माण व्यवसायले काममा आलटाल गर्दै आएका छन्। सरकारी संयन्त्रले ढाँटिरहने छक्याइरहने निर्माण व्यवसायले कुनै कार्यवाही गर्न सकेको छैन। उल्टै ठेक्का तोड्ने चेतावनी दिँदै पछि हट्दै आएको छ। नारायणगढ़ बुटोल सड़क विस्तारमा छ वर्षमा तीन पटक म्याद थप शीर्षकको यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। नेपाल समाचार पत्रबाट रिलायन्स स्पिनिङ मिल्समा महिनौदेखि लगानीकर्ताको 70 करोड़ फ्रिज शीर्षकको खबर लिँदैछौ। शंकास्पद वित्तीय विवरण प्रस्तुत गर्दै प्राथमिक शेयर आईपीओ निष्कासन गरी विवादमा परेको रिलायन्स स्पिनिङ मिल्समा शेयर लगानीकर्ताको 70 करोड़ रूपियाँ भन्दा बढ़ी रकम महिनौदेखि फँसेको छ। कम्पनीले 6 महिना अघि 18 संस्थागत लगानीकर्तालाई प्रति कित्ता 912 रूपियाँका दरले 770,640 कित्ता अर्थात 70 करोड़ 28 लाख रूपियाँ बराबरको शेयर बाँडफाँड गरेको थियो। तर लगानीकर्ताले उक्त शेयर हालसम्म प्राप्त नगरेको तथा पैसा पनि फिर्ता नपाएका कारण लगानी फँसेको हो। लामो समयसम्म शेयर वा पैसा केही पनि नपाएपछि लगानीकर्ताले पैसा फिर्ता मागिरहेका छन्। तर कम्पनीले लगानीकर्ताको माग सम्बोधन गरेको छैन। रिलायन्स स्पिनिङ मिल्सले भ्रमपूर्ण तथ्य राखेर सर्वसाधारणलाई झुक्याउने गरी आईपीओ जारी गर्न राखेको प्रस्ताव नियामक निकायले नजरअन्दाज गरेको सम्बन्धमा गत असारमा प्रकाशित समाचार पत्रले प्रकाशित गरेको थियो। उक्त समाचार प्रकाशित भए लगत्तै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले चासो दिँदै नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेको थियो। यो खबर नेपाल समाचार पत्रबाट लिएका हौं। मुख्यमन्त्री सहितको टोली निम्त दिन अयोध्या प्रस्थान। विवाह पञ्चमी महोत्सव सम्बन्धी खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह सहितको टोली विवाह पञ्चमी महोत्सवको निम्ति पुर्याउन भारतको अयोध्या प्रस्थान गरेको छ। ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको साताव्यापी आयोजना हुने विवाह पञ्चमी महोत्सवको निमन्त्रणाका लागि मुख्यमन्त्री सहितको टोली आइतबार वीरगंजबाट राम जन्मभूमि अयोध्यासम्मका लागि प्रस्थान गरेको हो। मुख्यमन्त्री सहितको टोली निम्तो दिन अयोध्या प्रस्थान शीर्षकको खबर गोर्खापत्रमा प्रकाशित छ। साइबर ठगी गर्नेमा 19-30 वर्ष उमेर समूहका धेरै शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। देशमा इन्टरनेट तथा विद्युतीय माध्यमबाट हुने वित्तीय अपराधमा 19-30 वर्ष उमेर समूहका व्यक्तिहरू बढ़ी संलग्न भएको एक अध्ययनले देखाएको छ। वित्तीय सूचना इकाई एफआईयूले सार्वजनिक गरेको इन्टरनेट तथा विद्युतीय माध्यमबाट हुने सम्बन्धित रणनीतिक विश्लेषण प्रतिवेदनले यस्तो देखाएको हो। इकाइले सो प्रतिवेदनलाई साइबर प्रविधिमा आधारित ठगी भनेको छ। यो प्रतिवेदनले देशभरमा हुने यस्ता अपराधका गतिविधिमा 19-30 वर्ष उमेरका युवा व्यक्तिहरू नै संदिग्ध पाइएको उल्लेख गरेको हो। प्रतिवेदन अनुसार कुल 151 शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदनका नमूना मध्ये 132वटालाई विश्लेषण गरिएको थियो। साइबर ठगी गर्नेमा 19-30 वर्ष उमेर समूहका धेरै नयाँ पत्रिकामा यो खबर प्रकाशित छ। कारोबार दैनिकमा प्रतिबद्धता कायमै तर लगानी न्यून शीर्षकको खबर प्रकाशित छ। कारोबारबाट हामी परम्परागत शैलीको ठाउँमा कंक्रिटको बनाइयो खस संग्रहालय शीर्षकको खबर लिँदैछौ। खस भाषा साहित्य र परम्परा झल्किने संरचना निर्माण गर्ने लक्ष्यसहित जुम्लाको सिन्जा गाउँपालिका 12 विष्टबाडा गाउँमा सिन्जा खस संग्रहालय शिलान्यास गरी निर्माण थालियो। 2076 असार 6 गते शिलान्यास गरिएको खस संग्रहालय जुम्लाको परम्परागत घर रातो सेतो कमेरोले पोतेको माटोको छानो भएको ढुङ्गा माटोको प्रयोग गरिएको भन्ने अपेक्षा थियो। सिन्जा सभ्यताको ऐतिहासिक पुरातात्विक धार्मिक सांस्कृतिक सम्पदा झल्किने जुम्लाको पहिचान झल्काउने तथा पर्यटकका लागि अवलोकन केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले संग्रहालय बनाउन थालिए पनि उद्देश्य विपरीत कंक्रिट संरचना मात्रै बनेका छन्। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो आजको गोर्खापत्र दैनिकमा धर्म र राजनीति शीर्षकको सम्पादकीय प्रकाशित छ। धर्मका नाममा अनेक गतिविधिप्रति लक्षित गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा राजनीति नगर्न आग्रह गर्नुभएको छ। बौद्ध विहार संघ ललितपुरको अक्षेश्वर महाविहारमा शनिबार आयोजित 49 वार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धर्मका नाममा समाज विभाजन मान्य नहुने स्पष्ट पार्नुभयो। राजालाई विष्णुको अवतार मानेर पञ्चायती व्यवस्थाले 3 दशक निरंकुश शासन व्यवस्था चलाएको विगत बिर्सन मिल्दैन। शासन व्यवस्था कुनै काल्पनिक अलौकिक शक्तिबाट चल्दैन। लोकतन्त्रमा त्यस्तो काल्पनिक शक्तिको कुनै अर्थ हुँदैन। जनताले निर्माण गरेको विधि र विधान नै शासन व्यवस्था सञ्चालन हुने मूल आधार हो। कसैको निहित स्वार्थ पूरा गर्न समाजले उल्टो यात्रा गर्न सम्भव छैन। संघीय गणतन्त्रबाटै नागरिकका सपना साकार पार्न लाग्नु नै राजनीतिको मूल लक्ष्य र सहज मार्ग हो। धर्म र राजनीति शीर्षकको यो सम्पादकीय गोर्खापत्रमा छ। कान्तिपुर दैनिकले लुम्बिनी प्रदेश प्रमुखको गैर जिम्मेवार अभिव्यक्ति शीर्षकको सम्पादकीय छापेको छ। नागरिक दैनिकमा पूर्णबहादुरको सारंगी सन्देश शीर्षकको सम्पादकीय प्रकाशित छ। अन्नपूर्ण दैनिकमा राजमार्ग सुरक्षामा विलम्ब नहोस् शीर्षकको सम्पादकीय प्रकाशित छ। र नेपाल समाचार पत्रमा सुशासन ऐनको कार्यान्वयनमा ध्यान देऊ शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्राविधिक राजु थापालाई धन्यवाद दिँदै अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।